Steve? كنت خير أمة أخرجت للناس تأمرون بالمعروف وتنهون عن المنكر وتؤمنون بالله. اب دنیا میں وہ بہترین گروہ تم ہو جسے انسانوں کی اصلاح کے لیے میدان میں لایا گیا ہے. تم نیکی کا حکم دیتے ہو, بدی سے روکتے ہو اور اللہ پر ایمان رکھتے ہو. اب آپ دیکھیں کہ رسول اللہ صلی اللہ علیہ وسلم کے جو پیروکار ہیں ان کو بتایا جا رہا ہے کہ دنیا کی امامت, دنیا کی رہنمائی کے لیے اب تمہیں جو ہے وہ اس منصب کے لیے چن لیا گیا. بنی اسرائیل جو ہے اس کو معزول کر دیا گیا. اور ان کو جو ہے بنی اسرائیل کو کیوں معزول کیا گیا؟ اس لیے کہ وہ منصب امامت کے لیے نااہل ہو چکے تھے, اس لیے کہ وہ اللہ کی آیات کے ساتھ کفر کرتے تھے, وہ انبیاء کا قتل کرتے تھے, وہ نیکی کا حکم نہیں دیتے تھے اور بدی سے منع نہیں کرتے تھے. تو اب اللہ تعالیٰ جو ہے وہ اس بات کا اعلان کر رہے ہیں کہ کبھی جو ہے وہ بنی اسرائیل جو تھے وہ فضیلت ان کو ملی تھی, لیکن آج جو ہے اب جو ہے امت مسلمہ کو فضیلت دے دی گئی ہے. کیا کہا جا رہا ہے؟ کنتم خیر امت اخرجت للناس, تم وہ بہترین امت ہو, وہ بہترین جماعت ہو, وہ بہترین گروہ ہو جسے نکالا گیا ہے, پیدا کیا گیا ہے باقاعدہ پلاننگ سے. اخرجت یعنی نکلنے نہیں, نکالا گیا ہے. اور آپ کو یہ بات پتہ ہی ہے کہ بنی اسرائیل سے امامت اور قیادت چھین کر مسلمانوں کو جو ہے وہ دے دی گئی, جو پہلے ان کو فضیلت حاصل تھی اب مسلمانوں کو مل گئی. اور پھر قبلے کی تبدیلی, یہ بھی اس بات کا اعلان تھا کہ بنی اسرائیل سے امامت لے دی گئی ہے اور مسلمانوں کو جو ہے وہ دے دی گئی. حضرت عبداللہ بن عمر رضی اللہ عنہ کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, گزشتہ لوگوں کے مقابلے میں تمہارا رہنا ایسا ہے جیسے اثر سے سورج غروب ہونے تک کا وقت. اہل تورات کو تورات دی گئی, انہوں نے صبح سے دوپہر تک مزدوری کی, پھر تھک گئے تو انہیں ایک ایک قرات ملا. اہل انجیل کو انجیل دی گئی, انہوں نے عصر کی نماز تک مزدوری کی, دوپہر سے عصر کی نماز تک مزدوری کی, پھر وہ تھک گئے, انہیں بھی ایک ایک قرات ملا. پھر ہم مسلمانوں کو قرآن دیا گیا, ہم نے عصر سے سورج غروب ہونے تک مزدوری کی اور کام پورا کر دیا. جیسے شام ہوئی مغرب تو دن پورا ہو جاتا ہے نا, تو کام پورا کر دیا. تو ہمیں دو دو قرات دیے گئے. اب اہل کتاب کہنے لگے, پروردگار تو نے انہیں تو دو دو قرات دیے اور ہمیں ایک ایک, حالانکہ ہم نے ان سے زیادہ کام کیا ہے. قرات ایک میئرمنٹ کا پیمانہ ہے. اللہ عزوجل نے انہیں جواب دیا, ہم نے تمہاری مزدوری جو تم سے طے کی تھی کچھ کم تو نہیں کی؟ انہوں نے کہا, نہیں. اللہ تعالیٰ نے فرمایا, تو پھر میرا یہ فضل ہے جسے میں جو کچھ چاہوں عطا کر دوں. تو یہ کیا ہے؟ یہ بخاری کی روایت ہے کہ انہوں نے وہ کام نہیں کیا اہل کتاب نے جو کہ مسلمانوں نے کیا. یعنی رسول اللہ صلی اللہ علیہ وسلم اور آپ کے ساتھی جو تھے وہ بہترین جو تھے وہ جماعت تھے. یہ جو خیر امت جو ہے, ویسے تو بحثیت مسلمان تمام امت مسلمہ جو ہے وہ خیر امت کے منصب پر فائز ہے, اور سب کی یہ ذمہ داری ہے کہ وہ نیکی کا حکم دے گی اور بدی سے منع کرے گی. خیر امت بنی کیسے؟ جیسے ہوتا ہے نا کہ کوئی چیز کسی کو کہا جائے, تم بہت اچھے ہو, تم سب سے بہترین ہو, لیکن کیوں, اس کی کیا وجہ ہے؟ آگے اس کی شرط ہے, کنتم خیر امت اخرجت للناس, تم وہ بہترین امت ہو جسے پوری انسانیت کے لیے نکالا گیا ہے, مسلمان بھی اور غیر مسلم بھی, گھر والے بھی اور باہر والے بھی, اپنے ملک والے بھی اور دنیا کے جتنے بھی دنیا کے لوگ ہیں ان سب کے لیے نکالا گیا ہے. اور شرط کیا ہے کہ تم بہترین ہو؟ تأمرون بالمعروف وتنہون عن المنکر, کہ نیکی کا تم حکم دینے والے ہو اور بدی سے منع کرنے والے ہو. تو یہ ہے اصل بات کہ جس کی وجہ سے تمہیں اتنا اہم منصب جو ہے وہ ملا ہے. اور وہ منصب نسل کا نہیں ہے, نسب کا نہیں ہے. اور اہل کتاب نے یہی سمجھا نا کہ ہم بنی اسرائیل کی اولاد میں سے ہیں, ہمیں تو ہم اللہ کے بیٹے ہیں. انہوں نے اپنے آپ کو नस्ल और नसब की वजह से अच्छा समझ लिया और खुद ही कुछ बातें उन्होंने अपने बारे में समझ ली, घड़ ली। तो यहाँ पर यह बताया जा रहा है कि उम्मत मुस्लिमा जो है वो बेहतरीन उम्मत है और उसकी वजह क्या बताई जा रही है कि नेकी का हुक्म देने वाले और बदी से मना करने वाले, ये है उनके इम्तियाज की असल वजह। इस सिलसिले में हमें बहुत सी ऐसी अहदीस मिलती हैं जिनसे ये पता चलता है कि नेकी का हुक्म देना और बदी से मना करना कितना जरूरी है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने एक मौके पर फरमाया, बल्लिगु अन्नी वलौ आया, मुझसे पहुंचाओ चाहे एक ही आयत क्यों ना हो, यानी एक बात भी पता चले तो उसको आगे पहुंचाओ। ये बुखारी की रवायत है। एक और हदीस है बड़ी खूबसूरत है, इससे पता चलता है कि अगर लोग नेकी का हुक्म दें और बदी से मना करें तो फायदा क्या है और अगर ना दें तो नुकसान क्या है, यानी नेकी का हुक्म देने और बदी से मना करने की अहमियत और जरूरत का अंदाजा होता है। और आप ये हदीस सुनकर बताइएगा कि आपको इससे क्या समझ आया। हजरत नुमान बिन बशीर रजी अल्लाह अन्हु रवायत करते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल्लाह की हुदूद पर कायम रहने वाले और उनको तोड़ देने वाले, उनकी मिसाल ऐसे है कि जिन्होंने कुरा अंदाजी करके एक कश्ती के हिस्से आपस में बांट लिए, कश्ती के हिस्से आपस में बांट लिए। इस कश्ती में मुख्तलिफ दर्जे हैं, चंद आदमी ऊपर के हिस्से में बैठे और चंद निचले हिस्से में। तो जो लोग निचले हिस्से में बैठे थे वो पानी के लिए ऊपर वालों के पास से गुजरते ताकि समंदर से पानी भरें, तो ऊपर वालों को इससे तकलीफ होती। आखिरकार नीचे के लोगों ने कुल्हाड़ी ली और कश्ती के पेंदे को फाड़ने लगे, यानी उसका जो नीचे का हिस्सा था उन्होंने सोचा कि इसी को जो है ना हम फाड़ देते हैं, अपने जो उनका हिस्सा था। ऊपर के लोग इनके पास आए और कहा कि तुम ये क्या करते हो। उन्होंने कहा कि हमें पानी की जरूरत है और समंदर से पानी ऊपर जाकर ही भरा जा सकता है और तुम हमारे आने जाने से तकलीफ महसूस करते हो, तो अब कश्ती के तख्तों को तोड़कर दरिया से पानी हासिल करेंगे। हजूर सल्लल्लाहु अलैहि वसल्लम ने यह मिसाल बयान करके फरमाया, अगर ऊपर वाले नीचे वालों का हाथ पकड़ लेते और सुराख करने से रोक देते तो उन्हें भी डूबने से बचा लेंगे और अपने आप को भी बचा लेंगे, और अगर उन्हें इनकी इस हरकत से नहीं रोकते और चश्म पोशी इख्तियार करते हैं तो इन्हें भी डुबोएंगे और खुद भी डूबेंगे। ये हदीस भी बुखारी की रवायत है। तो इस मिसाल से क्या पता चला आपको? हाँ, अमर बिल मारूफ और नहीं अनिल मुनकर, नेकी का हुक्म देना और बदी से मना करना। और हाँ, तो असल बात जो पता चली वो ये कि अगर जो है लोगों को जो गलत काम कर रहे हैं, जो बुरा काम कर रहे हैं, अगर नहीं रोका जाएगा तो उसका नुकसान सिर्फ उन्हीं को नहीं होगा जो बुरा कर रहे हैं, बाकी तमाम भी उसके वबाल में शामिल हो जाएंगे। इसकी मैं आपको एक मिसाल देती हूँ कि जब आंधी चलती है ना, तो आंधी क्या होती है, सारे उस पर असरअंदाज होते हैं ना, सब पर असरअंदाज होती है। जिनके खिड़कियां दरवाजे खुले होते हैं उन पर ज्यादा आती है, जिनके घर के दरवाजे गेट खुले होते हैं, और जिनके बंद होते हैं कम आती है, पर सब पे असर डालती है। अच्छा, अब आप क्या करते हैं कि आप जो आंधी आई, मिट्टी आई, कचरा आया, आपने उसकी सफाई करके आपने अपने घर के दरवाजे पर बाहर ही गिरा दिया, तो क्या होगा, आपके कदमों से दोबारा आपके घर के अंदर आ जाएगी, है ना। आपने अपने घर की सफाई की और कदमों पर डाल दिया बाहर ही, तो दोबारा आ गई। अच्छा, दूसरी बात यह कि आपने अपने घर की सफाई की, बाकी लोगों ने सफाई नहीं की, ना सड़क साफ है, ना स्ट्रीट साफ है, ना लोगों के घर साफ है, तो आपका घर भी साफ नहीं रह सकता। क्योंकि जब कोई चीज वबा बन जाती है, आंधी बन जाती है, तूफान बन जाता है, तो सिर्फ ये नहीं होता कि कुछ लोग बच जाते हैं, वो वबाई शक्ल में सबके ऊपर जो है ना वो असरअंदाज होती है। तो इसी तरह जो बुराइयां हैं, जो इखलाकी बुराइयां हैं या वैसे सोसाइटी में बुराइयां आम हो रही हैं, शिर्क है, बिदअतें हैं, या ये कि वालदैन की का एहतराम ना करना, छोटे बच्चों से प्यार ना करना, शराब हराम है, सूद हराम है, गुस्सा है, हसद है, तलाक है, और बहुत सी चीजें हैं सोसाइटी में जो माशरती तौर पर मुतारिफ हैं। तो अगर जो है वो उसके लिए लोगों को समझाया ना गया, बताया ना गया, तो सिर्फ ये नहीं कि वो डूबेंगे बल्कि सबके सब लोग जो है उसकी जद में आएंगे। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि جس نے ہدایت کی طرف بلایا اس کے لیے اتنا ہی اجر ہے جتنا ان لوگوں کے لیے جنہوں نے اس ہدایت کی پیروی کی، بغیر اس کے کہ پیروی کرنے والوں کے اجر میں سے کچھ کم کیا جائے، اور جس نے گمراہی کی طرف دعوت دی اس کے لیے اتنا ہی گناہ ہے جتنا ان لوگوں پر جنہوں نے اس گمراہی کی پیروی کی، بغیر اس کے کہ گمراہی کی پیروی کرنے والوں کے گناہوں میں سے کچھ کم کیا جائے۔ امام مسلم کی یہ روایت ہے۔ اسی طرح جو ہے وہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا حضرت علی رضی اللہ عنہ سے کہ خدا کی قسم اگر اللہ تیرے ذریعے ایک آدمی کو بھی ہدایت دے دے تو یہ تیرے لیے سرخ اونٹوں سے بہتر ہے۔ بخاری مسلم کی روایت ہے۔ سرخ اونٹ ایسے جیسے ہمارے ہاں بہت قیمتی گاڑی ہو، کوئی بہت قیمتی جہاز ہو، تو وہاں پہ اونٹ اور وہ بھی سرخ بہت قیمتی سمجھا جاتا تھا، تو کہا کہ تمہارے لیے سرخ اونٹوں سے، ایک اونٹ سے نہیں کئی سے بہتر ہے اگر ایک انسان تمہارے ذریعے ہدایت پا جائے۔ تو اس سے کیا پتہ چلتا ہے کہ دین کی دعوت دیتے رہنا چاہیے، دعویٰ کا کام کرتے رہنا چاہیے، اور یہ نہیں سوچنا چاہیے کہ دوسرا شخص قبول نہیں کرتا یا مجھ سے پیار سے بات نہیں کرتا یا وہ اس پہ عمل نہیں کرتا۔ ہمارا کام ہے دعوت کو سپریڈ آؤٹ کرنا، ہمارا کام ہے دعویٰ کرنا۔ اور آپ ایک بات یاد رکھیں کہ کوئی چیز کتنی ہی اچھی کیوں نہ ہو، کتنی ہی مفید کیوں نہ ہو، ہمیشہ دنیا میں اس چیز کی ضرورت رہتی ہے کہ اس کو کوئی پھیلائے، سپریڈ آؤٹ کرے، اور اگر اس کا تعارف نہ کروایا جائے، اس کی انٹروڈکشن نہ کروائی جائے، اس کی خوبیاں نہ بتائی جائیں، تو کیا ہوتا ہے کہ سامان کتنا ہی عمدہ کیوں نہ ہو پڑا رہ جاتا ہے۔ اور جس کی پبلسٹی ہوتی ہے، ایڈورٹائزمنٹ ہوتی ہے، وہ خراب مال بھی ہوتا ہے وہ نکل جاتا ہے ہاتھوں ہاتھ۔ یہ ایڈورٹائزمنٹ کا دور ہے، پبلسٹی کا دور ہے، میڈیا کا دور ہے۔ آپ اخبارات کو لے لیجئے، رسائل کو لے لیجئے، ٹی وی کو لے لیجئے، اور کمپیوٹر اور ساری دنیا کی جو بھی چیزیں ہیں، اس میں جو عروج پر اس وقت جا رہی ہے وہ ایڈورٹائزمنٹ ہے۔ تو دین تو بہت اچھا ہے، ڈائمنڈ ہے، ہیرے ہیں، لیکن اب ہیروں کو بیچنے والوں کا کیا حال ہے؟ اگر وہی سو گئے، وہی کاہل ہو گئے، وہی غافل ہو گئے، تو کیسے پتا چلے کہ یہ ہیرے ہیں اور یہ کوئلے نہیں ہیں؟ تو لوگ کوئلوں سے منہ کالا کرتے رہیں گے، اس کی کالک جو ہے اس سے سوسائٹی جو ہے وہ اس کی فضا خراب ہوتی رہے گی۔ تو جو اہم چیز ہے وہ کیا ہے کہ جو ایجنٹ ہے نا دین اسلام کے، جو مسلمان ہے نا، ان کا یہ فرض بنتا ہے کہ وہ فرض شناس بنے، وہ جاگیں، اور دین اسلام جو بہترین دین اللہ تعالیٰ کو دیا گیا ہے اس کو پھیلانے میں ایڑی چوٹی کا زور لگائیں، اس کو پھیلانے میں دن اور رات ایک کریں۔ کیونکہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا اس ذات کی قسم جس کے ہاتھ میں میری جان ہے، تم ضرور نیکی کی طرف دعوت دیتے رہنا اور ضرور برائی سے روکتے رہنا، ورنہ قریب ہے کہ اللہ تعالیٰ اپنی جانب سے تم پر کوئی ایسا عذاب بھیج دے کہ پھر تم اس سے دعائیں کرو لیکن وہ تمہاری دعائیں قبول نہ کریں۔ یہ بھی عذاب ہے کہ انسان دعائیں مانگے تو دعائیں قبول نہ ہو، عافیت مانگے تو اللہ عافیت نہ دے۔ اور اسی طرح ایک دفعہ ابوبکر صدیق رضی اللہ عنہ نے خالد بن ولید رضی اللہ عنہ کو نصیحت کی، فرمایا اے خالد بن ولید، تمہارا تعلق ایک ایسی قوم سے ہے جس کو دوسرے لوگوں کی رہنمائی کے لیے، راہبری کے لیے جو ہے نا وہ بنایا گیا ہے۔ تو اس سے ہمیں کیا بات پتہ چلتی ہے کہ ہو تو تم کنتم خیر امت، ہو تو تم بہترین امت، اور تمہیں پیدا دوسروں کے لیے کیا گیا ہے، اپنے لیے تو سبھی ہی جیتے ہیں، اپنے کام تو سبھی ہی کرتے ہیں۔ آپ دیکھیں چراغ جو ہے، چراغ کے نیچے خود اندھیرا ہوتا ہے لیکن وہ دوسروں کو روشنی دیتا ہے۔ شمع جب جلتی ہے جل جل کر بجھ جاتی ہے، ختم ہو جاتی ہے، لیکن ارد گرد کے لیے وہ روشنی کا سامان پیدا کرتی ہے، ہے نا؟ تو شمع بن کر، چراغ بن کر امت مسلمہ جو ہے اس کو دوسروں کو روشنی دینی ہے، اور اس کے لیے ہر شخص کو یہ سوچنا ہے کہ دیے سے دیا جلانا ہے، میں نے جو سیکھا ہے اس کو دوسروں کو بتانا ہے، دوسروں کو سکھانا ہے۔ تو اللہ تعالیٰ کہتے ہیں کہ تمہیں للناس انسانیت کے لیے پیدا کیا گیا ہے، اور تم نیکی کا حکم دیتے رہنا اور تم بدی سے منع کرتے رہنا۔ اور جو اگلی اہم بات ہے جو کہ خیر امت ہونے کے منصب کے لیے ضروری ہے، وہ ہے کہ تو وَتُؤْمِنُونَ بِاللَّهِ، کہ تم نیکی کا حکم دیتے ہو۔ یعنی ایسا نہیں ہے کہ نیکی کا حکم دیتے ہو بدی سے منع کرتے ہو، اس کے ساتھ ساتھ کیا ہے کہ تم اللہ پر ایمان رکھتے ہو، وَتُؤْمِنُونَ بِاللَّهِ، اور اللہ پر ایمان رکھتے ہو۔ تو ایمان کیا ہے؟ ہر نیکی کی جڑ ہے، اصل بنیاد اللہ پر ایمان ہے۔ اور اللہ تعالیٰ کیا کہتے ہیں کہ اگر تمہیں عزت مل رہی ہے، تم خیرہ امت ہو، تو بات کیا ہے کہ ایمان لانے کی وجہ سے ہو، اور جب ایمان لائے ہو تو اس کا پاس کرو، اور اس کا پاس کرنا کیا ہے کہ تم جو ہے وہ لوگوں کو نیکی کا حکم دو اور بدی سے منع کرو. لیکن جب نیکی کا حکم دینے لگو اور بدی سے منع کرنے لگو تو تمہاری واز، تمہاری تقریریں، تمہاری کتابیں، تمہارے اسٹیج، تمہاری مساجد اور تمہارے گھر جو ہیں وہ خدا پرستی اور دینداری اور ایمان سے کھوکھلے نہیں ہونے چاہیے. یعنی یہ نہ ہو کہ اتأمرون الناس بالبر وتنسون انفسکم، کہ تم دوسروں کو تو نیکی کا حکم دو اور اپنے آپ کو بھول جاؤ. افتؤمنون ببعض الکتاب وتکفرون ببعض، کہ تم جو ہے کتاب کے بعض حصوں پر ایمان لاتے اور بعض کو چھوڑ دیتے ہو، تو بنی اسرائیل کی طرح نہ ہو جانا. تو تؤمنون باللہ کیا کہہ رہا ہے کہ تمہارے کردار میں بڑی پختگی ہونی چاہیے. جس اللہ پر ایمان لائے ہو اس اللہ پر ایسا ایمان لاؤ کہ تمہارا کردار جو ہے اس ایمان کی گواہی دینے لگے، تمہارے کردار کے اندر کوئی کمی نہیں ہونی چاہیے. اور اس سلسلے میں تمہیں کیا کرنا ہوگا کہ اپنے آپ کو، اپنے کردار کو بہترین کرنا ہوگا، اور اپنے اندر بہترین امت مسلمہ کی جو صفات ہیں ان کو پیدا کرنا ہوگا. ورنہ پھر کیا ہے کہ انسان جو ہے وہ دوسروں کو تو کہہ رہا ہے لیکن اپنی خبر نہیں لے رہا، اور اپنے گھر کی خبر نہیں لے رہا، اپنے بچوں کی خبر نہیں لے رہا. تو یہ چیز بھی جو ہے یہ اللہ کے ہاں اور اللہ کے رسول کے ہاں جو ہے پسندیدہ نہیں ہے. پھر فرمایا وَلَوْ آمَنَ أَهْلُ الْكِتَابِ لَكَانَ خَيْرًا لَهُمْ، یہ اہل کتاب ایمان لاتے تو ان کے انہی کے حق میں بہتر تھا. یہاں کون مراد ہے اہل کتاب سے؟ بنی اسرائیل، کہ اگر یہ اللہ کے رسول پر ایمان لے آتے تو یہ ان کے لیے زیادہ اچھا تھا. مِنْهُمُ الْمُؤْمِنُونَ وَأَكْثَرُهُمُ الْفَاسِقُونَ، اگرچہ ان میں کچھ ایماندار بھی پائے جاتے ہیں مگر زیادہ لوگ جو ہیں وہ فاسق ہیں، زیادہ لوگ جو ہیں وہ انکار کرنے والے ہیں. تو اللہ تعالیٰ کیا بتاتے ہیں کہ کچھ لوگ جو ہیں وہ اچھے بھی ہیں لیکن کچھ لوگ جو ہیں وہ اطاعت کی حد سے نکلے ہوئے بھی ہیں. کچھ لوگ ایسے ہیں جو کہ اللہ پر اور اللہ کے رسول پر اور کتاب پر ایمان لانے والے ہیں، منصف مزاج ہیں، اسلام سامنے آیا تو اسلام کو قبول کر لیا، اور کچھ ایسے ہیں کہ وہ اس پر جو ہیں وہ ایمان لانے والے نہیں ہیں. اور اس سلسلے میں اگر آپ غور کریں تو ہمیں کیا باتیں پتہ چلتی ہیں کہ جب اللہ تعالیٰ کا پیغام اور قرآن کا پیغام بنی اسرائیل کے سامنے پیش کیا گیا تو انہوں نے کیا کیا تھا؟ خود ہی لوگوں کو پہلے بتاتے تھے کہ رسول آنے والا ہے، کتاب آنے والی ہے قرآن، لیکن اس کے بعد وہ اس کا انکار کر بیٹھے. تو یہی ہے کہ ایمان لانے کے ساتھ ساتھ اکثرہم، زیادہ لوگ جو ہے نا وہ اطاعت کی حد سے نکل گئے. لَن يَدُرُّوكُمْ إِلَّا أَذَى، یہ تمہارا کچھ نہیں بگاڑ سکتے. لَن يَدُرُّوكُمْ إِلَّا أَذًى، یعنی یہ جو ہیں کچھ بھی تمہیں نقصان نہیں پہنچا سکتے. إِلَّا أَذًى کا کیا مطلب ہے؟ تھوڑی بہت تکلیف، یعنی زیادہ سے زیادہ کچھ ستا سکتے ہیں. وَإِن يُقَاتِلُوكُمْ يُوَلُّوكُمُ الْأَدْبَارَ، اگر یہ تم سے لڑیں گے تو مقابلے میں پیٹھ دکھائیں گے. ثُمَّ لَا يُنصَرُونَ، پھر ایسے بے بس ہوں گے کہ ان کی کوئی بھی مدد جو ہے وہ نہیں کی جائے گی. تو اب یہاں پر جو ہے اہل کتاب کا جو کردار ہے اس کو جو ہے وہ بتایا جا رہا ہے کہ ان کے اندر کچھ لوگ کیسے ہیں کہ جیسے جب مسلمان جو تھے وہ دین اسلام پر عمل کرنا چاہتے تھے تو وہ کیا کرتے تھے کہ تانے دیتے تھے اہل کتاب اور ستاتے تھے، الزام لگاتے تھے. تو اللہ تعالیٰ یہاں پہ مسلمانوں کو تسلی بھی دے رہے ہیں، دوسری طرف اہل کتاب کی قلعی کھول رہے ہیں، ان کے کردار کا جو بھرم ہے نا اس کو سامنے رکھ کر بتا رہے ہیں کہ ان کے اندر کچھ حوصلہ نہیں ہے، کوئی دم خم نہیں ہے، اب ان کے اندر طاقت تو نہیں ہے، اور اگر یہ تم سے لڑنے کے لیے نکل بھی آئے نا تو بس پیٹھ دکھائیں گے، اور پھر ایسے ذلیل و خوار ہوں گے کہ ان کو کہیں سے مدد بھی نہیں ملے گی. ضربت علیہم الذلۃ اینما ثقفوا الا بحبل من اللہ وحبل من الناس وباءوا بغضب من اللہ وضربت علیہم المسکنہ. اللہ رب العزت فرماتے ہیں کہ इनकी बेबसी और इनकी हालत कैसी है कि जहां कहीं भी हैं इन पर जिल्लत की मार पड़ी, जिल्लत इनको जो है वो थोप दी गई, कहीं अल्लाह के जिम्मे या इंसानों के जिम्मे में इनको पनाह मिल गई, यानी अल्लाह के अहद से या इंसानों के अहद से कहीं मायदे से इनको पनाह मिल गई, तो ये और बात है। और ये अल्लाह के गजब में घिर चुके हैं, इन पर मोहताजी है और मगलूबी है जो कि मुसल्लत कर दी गई। तो यहाँ पर अल्लाह ताला जो है वो बनी इसराइल की हकीकत बता रहे हैं, उनका किरदार बताने के साथ साथ अल्लाह की नाराजगी का जो है वो सबब बता रहे हैं और बता रहे हैं कि इनकी जिल्लत और रुसवाई है इनके ऊपर, और उनकी जिल्लत और रुसवाई की तारीख क्या है कि जब अल्लाह इन पर गजबनाक हुआ तो ऐसी उनको जिल्लत और रुसवाई मिली और ऐसी मोहताजी मिली कि हर तरफ से जहां कहीं भी हैं ऐना मा सुकिफू। और यहाँ पे दो बातें खास तौर पे हैं, इल्ला बिहब्लि मिनल्लाहि व हब्लि मिनन्नास, या तो अल्लाह की पनाह की वजह से या फिर इंसानों की पनाह की वजह से। तो इससे क्या मुराद है कि अल्लाह की पनाह या फिर इंसानों की पनाह? तो अल्लाह ताला कहते हैं कि है तो इन पर जिल्लत है, तो इनके ऊपर गज़बे इलाही, लेकिन वक्ती तौर पर इनके इससे बचने की दो शक्लें हैं। उनमें से एक शक्ल क्या है कि वो अल्लाह की पनाह में आ जाएं, यानी वो इस्लाम कबूल कर लें। अगर वो इस्लाम कबूल कर लेते हैं तो फिर ये जो अल्लाह का गजब है, अल्लाह की नाराजगी है, मस्कनत है और जिल्लत है, इससे बच सकते हैं। और दूसरी इसकी वजह जो है वो क्या है कि लोगों की पनाह इनको मिल जाए। तो लोगों की पनाह जो है वो क्या है कि मसलन वो किसी भी इस्लामी मुल्क के अंदर ये कहें कि हम जिजिया रह कर देने को तैयार हैं, है ना, कि और फिर मुसलमानों को भी ये कहा गया कि अगर कभी गैर ये लोग जिजिया देकर रहने को तैयार हों तो फिर उसको रद्द ना करें। जिजिया यानी जो भी वो टैक्स देना, इसको आम जबान में आप टैक्स कह लें, जिजिया क्या कि इस्लामी हुकूमत गैर मुस्लिमों की जान माल और इज्जत की हिफाजत की जो जिम्मेदारी लेती है, तो इस वजह से वो लोग उनको कुछ पैसे दें, उसको जिजिया कहते हैं। तो यहाँ पर जो है अल्लाह ताला ये बता रहे हैं कि जो चीजें यहाँ पे गिनवाई गई हैं, एक है जिल्लत, दूसरी है गजब और तीसरी है मस्कनत। तीन चीजें हैं ना जिससे ये पता चल रहा है कि उनकी उनके अंदर रुसवाई और जिल्लत की चीजें क्या क्या पाई जाती हैं, है ना। और फिर इस जिल्लत और गजब और मस्कनत से बचने की दो शक्लें आपके सामने आई कि अल्लाह की पनाह में आ जाए कि इस्लाम ही कबूल कर लें, या फिर लोग कोई इनको अपनी पनाह में ले लें, कोई मुल्क उनको अपनी पनाह में ले लें, यानी जिजिया देकर रहना जो है वो उसको कबूल कर लें। और फिर इसके बाद इसकी एक और शक्ल है, जैसे आप इसको यूं भी समझ सकते हैं कि ये जो जितने भी यहूदी हैं इनकी क्या हालत है कि ये हमेशा गैर मुस्लिम हुकूमतों के जेर साया जो है ये पले हैं। 1947 तक बावजूद इसके कि वो दुनिया की अमीर तरीन कौम थे, मालदार कौम थे, दुनिया भर में वो दर बदर फिरते रहे। 1947 में तीन ईसाई हुकूमतें, बरतानिया, फ्रांस और अमेरिका, इनकी मदद से उन्होंने मुख्तसर सी एक जगह पर अपनी एक अलग हुकूमत कायम कर ली, और जिसे जो है वो बनी इसराइल, जिसको जो है वो इसराइल के नाम से याद किया जाता है। और जब यह हुकूमत कायम की गई तो दुनिया भर में ऐलान किया गया कि जहां भी ज्यूश रहते हैं ना, गोरे हैं, काले हैं, अमीर हैं, गरीब हैं, जहां भी हैं वो वहां पे सारे जमा हो जाए। और यही वजह है कि इसराइल को कई ममालिक ने कितना अर्सा जो है वो उसको तस्लीम नहीं किया, अब भी कुछ लोगों ने उसको तस्लीम नहीं किया, क्योंकि जो है वो जालिमाना तौर पर जगह लेके और जो बड़ी बड़े ममालिक थे, बड़ी ताकतें थी, उनके उनकी सरपरस्ती में जो है वो इनको बसाया गया और मुसलमान ममालिक के दरमियान ये हुकूमत कायम की गई, यानी मुसलमानों के जिगर में खंजर जो है वो खोंबा गया। तो आज भी आप देख रहे तो इसराइल को अमेरिका की मुकम्मल हमायत हासिल है, इसी के दम से वो अपना वजूद कायम रखे हुए हैं। और अगर अमेरिका का साया उठ जाए, यानी जो भी ये जो अल्लाह ताला कह रहे हैं ना, अल्लाह की पनाह या लोगों की पनाह, तो अगर ये हट जाए तो फिर आप खुद ही देख लें कि वो वही कौम है जिसको अल्लाह ताला कहते हैं मग़दूबू अलैहिम। और ये सोचना चाहिए कि अल्लाह ताला ने इनकी जिल्लत की, रुसवाई की, जो इतनी ज्यादा अल्लाह ने इनको जलील किया है, तो इसकी रीजन क्या थी? आप पहले भी पढ़ चुकी हैं, इसके असबाब क्या थे? ذَلِكَ بِأَنَّهُمْ كَانُوا يَكْفُرُونَ بِآيَاتِ اللَّهِ وَيَقْتُلُونَ الْأَنْبِيَاءَ بِغَيْرِ حَقٍّ ذَلِكَ بِمَا عَصَوا وَكَانُوا يَعْتَدُونَ. یہاں پر جو ہے اس کے اسباب بتائے گئے ہیں. پہلا وجہ کیا تھی ان کی؟ کہ یہ اللہ کی آیات کا انکار کرتے تھے. اللہ کی آیات جو تھے ان کو مانتے ہی نہیں تھے. دوسری وجہ کیا تھی؟ اور انبیاء کو ناحق قتل کرتے, یعنی پیغمبروں کو انہوں نے قتل کیا اور ناحق قتل کیا. ایک ہوتا ہے نا کہ النفس بالنفس الحر بالحر, کہ جان کا بدلہ جان, اس کے بغیر انہوں نے انبیاء کو بغیر کسی وجہ کے قتل کیا. اور اس کی کیا وجہ تھی؟ کہ ذالک بما عصوا کانوا یعتدون. تو یہ تھی ان کی نافرمانی اور زیادتیوں کا انجام. تو یہ تو تھے ان کا عمل, اور کس وجہ سے اللہ تعالیٰ نے ان پر عذاب نازل کیا. اب سوال یہ پیدا ہوتا ہے کہ آج مسلمانوں کا کیا حال ہے؟ مسلمان بھی تو اللہ کی آیات کا انکار کرتے ہیں نا. آج آپ دیکھیں, آج کا مسلمان پریشان ہے, انفرادی طور پر بھی, اجتماعی طور پر بھی. انفرادی طور پر بھی گھروں میں لڑائی جھگڑے ہیں. مسلمان امیر بھی بہت ہیں, لیکن اس کے ساتھ ساتھ گھروں میں سکون نہیں ہے. مسائل ہیں, جھگڑے ہیں, اور پریشانیاں ہیں, طلاقیں ہیں, خلا ہے, بہت سے ایسی باتیں ہیں کہ قرآن کے ہونے کے باوجود امت مسلمہ جو ہے انفرادی اور اجتماعی طور پر پریشان ہے. تو اس کی ریزن کیا ہے؟ یہی ریزن ہے کہ آج مسلمان اللہ کی آیات کا انکار کر رہے ہیں, وہ اللہ کے نافرمان بنتے جا رہے ہیں. آپس میں لڑتے ہیں, الجھتے ہیں, مارتے ہیں, مرتے ہیں آپس میں. ہاں, اور آپ دیکھ لیں کہ انہوں نے انبیاء کو قتل کیا, تو یہ جو دیندار لوگ ہوتے ہیں ان کو قتل کرتے ہیں. ایک لمبی فہرست ہے دنیا میں جو نیک لوگ ہیں, نیک سکالرز ہیں, جو نبی کے بعد, کیونکہ رسول اللہ صلی اللہ علیہ وسلم تو آخری نبی تھے, تو ان کے بعد جو یہ فریضہ انجام دے رہے ہیں. ایک تو یہ نا کہ کافر ان کو مار دیں کہ دین پھلے پھولے نا, مسلمان خود مار رہے ہیں, مساجد پر خود حملے کر رہے ہیں, اور اسٹیج پر اچھے سکالر جب تقریر کر رہے ہوتے ہیں لوگ مار دیتے ہیں. بات یہ نہیں کہ کس جماعت کا سکالر ہے, وہ کریم ہے امت مسلمہ کی, وہ جس بھی جماعت سے ہے. تھوڑے بہت جو فروعی اختلافات ہیں ان کو بیس بنا کر جو ہے وہ آپس میں لڑنا جھگڑنا جو ہے وہ نہیں چاہیے. تو آج جو ہے کہیں ایسا نہ ہو کہ پھر اللہ تعالیٰ جو ہے وہ مسلمانوں پر بھی اپنا عذاب جو ہے وہ نازل کر دیں. اور آج اگر دیکھیں تو امت مسلمہ دعائیں کرتی ہے تو دعائیں قبول نہیں ہوتی, ہے نا, ایسا لگتا ہے نا. اور آپ دیکھیں کہ آج امت مسلمہ کا خون سب سے زیادہ سستا ہے. آج وہ جو مسلمان ہیں اس کی قیمت سب سے کم ہے, کہ کسی ایک کافر کا بدلہ لینے کے لیے کئی مسلمانوں کو جو ہے نا وہ مارا جاتا ہے. اور کئی ممالک ہیں, کہیں بوسنیا ہے تو کہیں کشمیر ہے, کہیں عراق ہے تو کہیں افغانستان ہے نا, اور سرب ہیں, اور انڈیا ہے, اور جگہ جگہ جو ہے نا امت مسلمہ کی جو عزتیں ہیں نا وہ لوٹی جا رہی ہیں. فلسطین کو دیکھ لیں, شام کو دیکھ لیں, ہے نا. تو اس کی کیا وجہ ہے کہ امت مسلمہ بھی اللہ تعالیٰ کا نافرمان بنتی جا رہی ہے؟ اور ہمیں سوچنا چاہیے, ان آیات سے گزر نہیں جانا چاہیے کہ یہ بنی اسرائیل کی لیے کہی گئی, بلکہ یہ ہمارے لیے بھی اسی طرح ہیں جیسے کہ ان کے لیے ہیں. کیونکہ اللہ تعالیٰ کبھی بھی کسی کو اس کے حسب اور نسب کی وجہ سے اس سے پیار نہیں کرتا جب تک کہ وہ اپنی اصل ذمہ داری جو ہے وہ ادا نہ کرے. تو بنی اسرائیل نے نیکیوں کا حکم دینا, بدی سے منع کرنا چھوڑ دیا تھا, اس کے ساتھ ان کے اندر یہ برائیاں بھی پائی جاتی تھیں, تو پھر کیا ہوا کہ اللہ کے عذاب کا کوڑا ان پر برسا. اور ہمیں رسول اللہ صلی اللہ علیہ وسلم کی بے شمار حدیث سے یہ بات پتہ چلتی ہے کہ ہمیں اب یہ کام کرنا چاہیے. اور رسول اللہ صلی اللہ علیہ وسلم نے ایک موقع پر فرمایا, جب بنی اسرائیل خدا کی نافرمانیوں کے کام کرنے لگے تو ان کے علماء نے انہیں نہیں روکا, بلکہ ایک جگہ آتا ہے کہ ان کے علماء نے انہیں روکا لیکن وہ نہیں رکے, تو ان کے عالم ان کا بائیکاٹ کرنے کی بجائے ان کی مجلسوں میں بیٹھنے لگے. یعنی پہلے روکا, پھر ان کا بائیکاٹ کرنا چاہیے تھا جب وہ نہ رکے, تو نہیں, ان کی محفلوں میں بیٹھنے لگے اور ان کے ساتھ کھانے پینے لگے. جب ایسا ہوا تو اللہ تعالیٰ نے ان سب کے دل ایک جیسے کر دیے. پھر حضرت داؤد اور عیسیٰ ابن مریم علیہ السلام کی زبان سے اللہ نے ان پر لعنت کی, اور یہ اس لیے کہ انہوں نے نافرمانی کی راہ اختیار کی اور اس میں بڑھتے چلے گئے. پہلے تو روکا نہ, پھر ساتھ بیٹھ گئے, اور پھر روکتے ہی نہیں تھے. عبداللہ بن ابو مسعود رضی اللہ عنہ فرماتے ہیں کہ نبی صلی اللہ علیہ وسلم ٹیک لگائے بیٹھے تھے, پھر سیدھے بیٹھ گئے یہ بات بتاتے ہوئے, اور پھر فرمایا, نہیں اس ذات کی قسم جس کے قبضے میری جان ہے, تم ضرور لوگوں کو نیکی کا حکم دیتے رہو گے اور برائیوں سے روکتے رہو گے اور ظالم کا ہاتھ پکڑو گے اور ظالم کو حق پر جھکاؤ گے. اگر تم لوگ ایسا نہیں کرو گے تو تم سب کے دل بھی ایک ہی طرح کے ہو جائیں گے, اور پھر تم کو اللہ اپنی رحمت اور ہدایت سے دور پھینک دے گا جس طرح بنی اسرائیل کے ساتھ اس نے معاملہ کیا. آپ کو یہ بات پتا ہے کہ ایک ہمیں یہ بھی حدیث ملتی ہے کہ شراب پینے والے جب بیمار پڑ جائیں تو ان کی عادت کو مت جاؤ. جب جہاں جس دسترخوان پر شراب پی جا رہی ہو, پلائی جا رہی ہو, وہاں کیا کرنا چاہیے؟ اس پہ نہیں بیٹھنا نہیں چاہیے, کھانا نہیں کھانا چاہیے. کیا ہوتا ہے کہ ہو سکتا ہے کہ انسان سوچے میں چکھی کیوں نہ لوں, اور انسان اس کے رنگ میں رنگا جاتا ہے نا, جہاں برائیاں ہو رہی ہوتی ہیں. اور ہمارا اب یہاں کی یوتھ کیا ہے, پیئر پریشر ہی تو ہے. کچھ بچوں کے بارے میں پتا چلا کہ انہوں نے پیئر پریشر کی وجہ سے شراب پینی شروع کی, کہ سب پی رہے ہیں ہم بھی پیئیں, چکھیں تو صحیح ہے کیسی ہے. یہ جو ڈرگز لینا ہے تو بچے کیا کرتے ہیں, دیکھا دیکھی کرتے ہیں نا, غلط لباس کا پہننا, غلط حرکتیں کرنا, بچے دیکھا دیکھی کرتے ہیں نا. تو اسلام تو ان کھڑکیوں دروازوں کو بند کر دیتا ہے, ان راستوں سے بھی روک دیتا ہے جس سے برائیوں کے گیٹ کھلتے ہیں, جس سے انسان برائیوں کی انتہا پر چلا جائے. ایک دفعہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ منافق کو سردار مت کہو, اس لیے کہ اگر ایسا کیا تم نے اپنے رب کو ناراض کیا. سردار نہ کہو کیا مطلب ہے؟ کہ اس کو اپنا لیڈر نہ بناؤ. جب وہ شخص جس کے کال فیل میں تضاد ہے, تم اس کو اپنا لیڈر کیوں بناتے ہو؟ اگر تم نے اپنا لیڈر بنایا تم نے اللہ کو ناراض کیا. یہ بھی یہ ہے کہ تم نے نہیں انل منکر نہیں کیا, تمہیں تو اس کی اصلاح کرنی چاہیے, تم اس کو اپنا امام بنا رہے ہو. تم امام بنے ہو نیکی کو قائم کرنے کے, ہے نا. تو یہاں پہ بنی اسرائیل کا کردار بتانے کے ساتھ ساتھ, پڑھنے کے ساتھ ساتھ ہمیں اپنا جائزہ لینا چاہیے کہ ہم کس مقام پر کھڑے ہیں. پھر فرمایا لیسو سوا, یہ سارے ایک جیسے نہیں ہیں. بنی اسرائیل کے لوگ, اہل کتاب جو ہیں, سب ایک جیسے نہیں ہیں. من اہل الکتاب امت قائمت یتلون آیات اللہ آناء اللیل وہم یسجدون. ان میں کچھ لوگ ایسے بھی ہیں جو راہ راست پر قائم ہیں, اور یہاں پہ امت ان قائمہ کا لفظ جو ہے وہ استعمال کیا گیا ہے, اور قائمہ جو ہے اس کے معنی کیا ہے کہ شریعت کی اطاعت کرنے والی, ہے نا, یعنی وہ قائم ہیں, اچھے لوگ ہیں. اور جو امت ان قائمہ اہل کتاب میں سے تھی, وہ کون لوگ تھے جن کی اللہ تعالیٰ نے یہاں پہ تعریف کی ہے؟ کہتے ہیں جیسے عبداللہ بن سلام رضی اللہ عنہ, اسد بن عبید, حضرت سالبہ بن سعید, حضرت اسید بن سعید. اللہ تعالیٰ نے ان کو شرف اسلام سے نوازا. اور اسی طرح بعض لوگ کہتے ہیں کہ نجاشی جو شاہ حبشہ تھا. اور یہاں پر اللہ تعالیٰ نے جو خوبیاں بیان کی ہیں وہ ان تمام لوگوں کی ہیں جو ان میں سے مسلمان ہو گئے, اور یعنی کچھ ایسے بھی ہیں جو راہ راست پر قائم ہیں, اور کچھ مسلمان بھی ہوئے جن کو اللہ تعالیٰ نے ہدایت سے نوازا. اور اس کے علاوہ بھی ان میں کچھ لوگ ایسے تھے جو کہ جب سب لوگ فسق و فجور پر تھے, برائیاں کرتے تھے, تو ان میں کچھ لوگ ایسے بھی تھے جو کہ اتنے برے نہیں تھے, یعنی اچھے لوگ تھے. تو اللہ تعالیٰ نے جو ہے وہ نیک لوگوں کی جو ایمان لے آئے ان کی تعریف کی ہے کہ وہ کیا کرتے ہیں, کہ راتوں کو اللہ کی آیات پڑھتے ہیں. آپ دیکھیں کہ رات کو عام طور پر کیا کرتے ہیں, آرام کیا جاتا ہے نا. تو جس کا اللہ سے بہت زیادہ تعلق ہوگا وہی شخص جو ہے وہ اٹھے گا اور پھر اللہ کی عبادت کرے گا. تو یہاں پر جو ہے, یعنی ایک طرف بعض مفسرین یہ کہتے ہیں کہ ایمان لانے والوں کی تعریف کی گئی ہے, بعض لوگ یہ کہتے ہیں کہ ان کا وہ گروہ جو کہ اللہ کے عہد میثاق اور اس کی شریعت پر قائم ہے وہ بھی اس میں مراد ہے. اور وہ لوگ رات کے اوقات میں اللہ کی کتاب کی تلاوت کرتے ہیں, اور کیا کرتے ہیں, انا اللیل وہم یسجدون, اور نمازیں پڑھتے ہیں. یعنی دن میں نمازیں پڑھنا, دن میں تلاوت کرنا وہ تو ہے ہی, لیکن رات کی نماز اور تلاوت جو ہے یہ اس بات کی گواہی ہے کہ وہ عہد الہی پر قائم ہیں. کیوں؟ رات کے وقت جب انسان عبادت کرتا ہے तो क्या होता है कि उस वक्त इबादत बड़ी मुश्किल होती है। यहाँ पे रात की इबादत का क्यों जिक्र किया गया, दिन की का क्यों नहीं जिक्र किया गया? क्योंकि रात की इबादत जो है वो बगैर रियाकारी के होती है, उसमें कोई दिखावा नहीं होता, और इखलास की बेकरारी जब लोगों के अंदर पैदा हो जाती है, इखलास पैदा हो जाता है, तो उनको अपनी अजीम जिम्मेदारी का एहसास होता है। और यहाँ पे आप देखें कि नमाज में से सिर्फ सजदे का जिक्र है, और सजदा नमाज के अहम तरीन अरकान में से है। और सजदा क्या है कि ये इंसान की आजी और इंतसारी का सबसे बड़ा सबूत है, खशियत का सबसे बड़ा सबूत है। और हालांकि आप देखें कि यहूद ने एक वक्त ऐसा आया कि अपनी किताब में से सजदे को खारिज ही कर दिया था, अपनी नमाज में से, किताब में से उसको हटा दिया था। तो यहां पर जो रात की इबादत है ना, अल्लाह ताला उसकी तारीफ कर रहे हैं, तो आपको पता है कि नफल इबादत में से सबसे अहम इबादत जो है वो तहज्जुद की इबादत है। क्यों? उस वक्त दुनिया सोती है और इंसान जागता है, किसी को नहीं पता होता। दिन में तो हम कहीं ना कहीं से किसी ना किसी तरह से लोगों तक खबर जो है वो हो जाती है। और इस सिलसिले में यानी इखलास हमें भी अपने अंदर पैदा करना चाहिए, इबादत भी अच्छी हो, कुरान की तिलावत भी हो, सजदे भी हों, दिन में भी हों, रात में भी हों, लेकिन ये कि इखलास बहुत आम है। क्यों? हजरत उमर बिन अब्दुल अजीज रहमतुल्लाह अलैह के सामने किसी ने उनकी बहुत तारीफ की, तो कहने लगे, मुझे जो हाल अपने नफ्स का मालूम है, अगर तुम्हें मालूम होता तो मेरे चेहरे की तरफ देखते भी ना। हालांकि आपकी हुकूमत बहुत थोड़ी है, तकरीबन 2 साल, बहुत थोड़ी मुद्दत आपने हुकूमत की है, लेकिन इतनी खूबसूरत वो हुकूमत थी, इतनी आलीशान थी, उसकी बुनियाद तौहीद और आखरत पे थी कि आज तक लोग उनकी हवाले देते हैं अपनी किताबों में और तकरीरों में। थोड़ी थी लेकिन इखलास था उसके अंदर, कि जब वो मरने लगे तो लोगों ने मशवरा दिया कि आप मदीना में जाकर वफात पाते तो रसूल खुदा हजरत अबू बकर सिद्दीक और हजरत उमर रजी अल्लाह अन्हों के पास जो है वो दफन होते, और वहां तो कब्र की जगह भी मौजूद है, अमीरुल मोमिनीन भी थे। आप ये सुनकर बोले, खुदा की कसम, आग के सिवा अगर अल्लाह ताला मुझे हर किस्म का अजाब दे तो मैं इसको बखुशी बर्दाश्त करूंगा, लेकिन ये गवारा नहीं है कि खुदा को ये पता चले कि मैं अपने आप को रसूल खुदा के पहलू में दफन किए जाने के काबिल समझता हूँ सल्लल्लाहु अलैहि वसल्लम। यानी इतनी आजजी थी उनके अंदर। और इनके बारे में आता है, जब कोई खुतबा देते या कोई तहरीर लिखते और दिल में गुरूर पैदा होने का खतरा होता, बोलते बोलते चुप हो जाते, तहरीर फाड़ देते और कहते, अल्लाह मैं अपने नफ्स की बुराई से तेरी पनाह चाहता हूं। तो ये है कि रात की इबादत, यूमिनून बिल्लाहि वल यौमिल आखिरी, वो अल्लाह पर ईमान लाते हैं और आखरत पर ईमान लाते हैं, और वो क्या करते हैं, वयअमुरून बिल मारूफी, वो नेकी का हुक्म देते हैं, वयनहून अनिल मुनकरी, और बुराई से मना करते हैं। तो ये जो उम्मतुल कायमा है, इसके औसाफ बताए जा रहे हैं, है ना, जो बनी इसराइल में से थे और उनमें से जिन्होंने ईमान कबूल कर लिया था। तो ये थे थोड़े, यानी कुछ उनके अंदर भी नेक थे, हत्ता कि अमेरिका में एक दफा मैं एक हॉस्पिटल गई थी तो वहां मैंने देखा कि एक शख्स बैठा हुआ अपनी तौरात पढ़ रहा था, यानी अपनी अपॉइंटमेंट का इंतजार करते हैं ना लोग, तो बैठा वो पढ़ रहा था। तो आप देखें कि तौरात, इंजील, अपनी जो भी उसकी हॉली बुक थी उसको पढ़ रहा था। तो यानी इनमें भी ऐसे लोग मौजूद हैं जो कि नेक हैं, और उम्मत मुस्लिमा में भी ऐसे लोग मौजूद हैं, और हमें अपनी फिक्र करनी चाहिए कि हम कहाँ पर खड़े हैं। तो यहाँ पे जो सिफात बताई जा रही हैं, आप देखें कि उसमें अल्लाह पर ईमान है, आखरत पर ईमान है, क्योंकि अल्लाह और आखरत पर ईमान जो है ये वो बुनियादी सुतून है जिस पर किसी भी इमारत की तामीर की जा सकती है। और इस्लामी सीरत और किरदार वाला जो औसाफ रखने वाला जो शख्स है ना, उसकी भी बुनियादों में जब अल्लाह पर ईमान और आखरत पर ईमान होगा तो फिर बेहतरीन मुसलमान होगा, और उसके साथ साथ नेकी का वो हुक्म देने वाला हो और बदी से जो है वो मना करने वाला हो। और नेकी का हुक्म देना और बदी से मना करना ये इतना जरूरी है, जो कि आज उम्मत मुस्लिमा ने करना जो है ना वो छोड़ दिया है। और आप देखें कि आज हम लोग जो हैं, हम तो रहते भी कहाँ पे हैं, हम तो रहते भी गैर मुस्लिमों के बीच में हैं, और हम यानी हमारे हमसाये में वो लोग हैं, आप बैंक जाते हैं तो उनसे पाला पड़ता है, आप ग्रोसरी के लिए जाते हैं, आप मॉल जाते हैं, आप पढ़ाई के लिए जाते हैं, और इतनी बेहतरीन चीज है, और इसके बावजूद जो है वो मुसलमान जो है वो खामोश रहते हैं। और दावत जो है वो नहीं देते ना, बताते नहीं है दूसरे को, और बल्कि डरने लगे और परेशान रहने लगे, तो हमारी इससे क्या जिम्मेदारी बनती है? ये अल्लाह को ये खूबी इतनी पसंद है कि अल्लाह ताला बार बार ये चाहते हैं कि ये सिर्फ जो है वो उम्मत मुस्लिमा के अंदर पाई जाए, और ये सिर्फ जो है इतनी आला दर्जे में पाई जानी चाहिए कि हम उसमें किसी की भी मलामत की, किसी भी की भी किसी चीज की जो है वो परवाह ना करें, बल्कि हिम्मत के साथ, सब्र के साथ, शुक्र के साथ जो है हम वो काम अदा करें। और हमें बहुत से ऐसे लोग मिलते हैं जो कि ये काम जो है वो करते हैं कि वयअमुरून बिलमारूफी वयनहून अनिल मुनकर, कि वो नेकी का हुक्म देते हैं और बदी से मना करते हैं। और इसके लिए ना हमें किसी, ये नहीं कि जब मौका मिलेगा तो हम करेंगे, हमें मौके का मुतलाशी रहना चाहिए। जैसे पानी की फितरत है कि वो बहता रहता है, दाई की जो ये है ना, जो दावा का काम करने वाले, उनके मिजाज में ये चीज होनी चाहिए कि फौरन उनके अंदर फ्लो होना हो। इस सिलसिले में हजरत बायजीद बिस्तामी रहमतुल्लाह अलैह के बारे में एक बड़ी अच्छी हकायत बताई जाती है। कहते हैं कि इनके पड़ोस में ना एक आतिश परस्त का घर था, वो लोग आग को पूजा करते थे, और एक दफा वो सफर पर चला गया घर वाला, और इसका एक छोटा सा बच्चा था। रात हुई तो ये बच्चा अंधेरे की वजह से रोने लगा, क्योंकि आतिश परस्त के घर में चिराग नहीं था। और हजरत बायजीद रहमतुल्लाह अलैह ने अपना मामूल बना लिया कि जो ही रात होती वो अपने घर से चिराग उठाते और हमसाये के घर में रखाते। इस तरह बच्चा खुश हो जाता था। जब वो सफर से वापस आया, आतिश परस्त जो आग की पूजा करने वाला था, तो इसकी बीवी ने उसे सारा हाल सुनाया। वो आपके इखलाक से इतना मुतासिर हुआ कि फौरन आपकी खिदमत में हाजिर हुआ और उसने इस्लाम जो है वो कबूल कर लिया। तो आप देख लें कि ये हमसायगी के साथ हुस्ने सलूक था कि जिसकी वजह से हमसाये ने जो था ना वो इस्लाम कबूल कर लिया। तो अब हमारा क्या हाल है कि हम दावा, अव्वल तो दावा करते नहीं हैं, करते हैं तो किरदार नहीं है, जो कहते हैं उस पर अमल नहीं करते। और अगर पढ़ भी रहे हैं, तालीम हासिल कर रहे हैं, एजुकेशन, तो हमारे साथ जो नॉन मुस्लिम लोग हैं हम उनको बताते नहीं कि इस्लाम जो है वो क्या है। और इसी तरह सफर कर रहे हैं, कई घंटों का सफर होता है, साथ में बात तक नहीं करते। तो बात करनी चाहिए, दीन का काम उन तक फैलाना चाहिए। और आगे अल्लाह ताला कहते हैं वायुसारिऊना फिल खैरात, के वो नेकियों में सबकत ले जाते हैं। सुरा वायुसारिऊना फिल खैरात, नेकियों में जल्दी करना, एक में नहीं तमाम नेकियों में जल्दी करना। और इसमें आप ये बात याद रखें कि नेकियों में जल्दी जो है ये बहुत जरूरी है, क्योंकि जिंदगी बहुत मुख्तसर है, जिंदगी बहुत थोड़ी है। हम में से कोई ये दावा नहीं कर सकता कि अभी बहुत सा वक्त पड़ा है और हम फिर नेकी के काम करेंगे और फिर उसमें सबसे आगे निकल जाएंगे, है ना। और आम हमारा रुझान क्या है कि हम दुनियादारी में, मालो दौलत में, अपना मयारे जिंदगी, वे ऑफ लिविंग, स्टेटस, इन चीजों के बढ़ाने में हम दूसरों से आगे बढ़ते हैं ना। तो यहाँ पे अल्लाह ताला कहते हैं कि वो नेकियों में जल्दी करते हैं। आप ये बात याद रखिएगा, हर लम्हे के साथ ना एक नेकी बंधी हुई है, और अगर हमने उस लम्हे वो नेकी ना की ना, तो अगले लम्हे दो नेकियां होंगी। तो पहले लम्हे जो फर्ज अदा नहीं किया, अगले लम्हे दो फर्ज कैसे अदा करेंगे? और आप में से हर एक के घर के दरवाजे पर और दिल के दरवाजे पर नेकी आकर ना दस्तक देती है, नेकी नॉक करती है। खुशकिस्मत है जो उस नेकी को जो है ना बढ़कर वेलकम करते हैं, उसको कबूल कर लेते हैं। कुछ कहते हैं कि अच्छा अच्छा जरा सोचने दो, जरा मशवरा करने दो, जरा थोड़ा टहलने दो, और उसी में वो नेकी किसी और के पास चली जाती है और वो आगे बढ़कर उसको वेलकम कर लेता है और आप उससे महरूम हो जाते हैं। सारी जिंदगी ऐसा ही होता है, सारी जिंदगी ऐसा ही होता है ना। तो क्या करना चाहिए कि नेकियों में सबकत ले जानी चाहिए, नेकियों में दौड़ लगानी चाहिए। अल्लाह ताला कुरान में बार बार ये कहते हैं फल यतनाफसिल मुतनाफिसून, ये चीज है जिसमें दौड़ लगाने वालों को दौड़ लगानी चाहिए, आगे बढ़ना चाहिए। तो यहाँ पे भी अल खैरात है। किसी को, कोई अगर आपकी क्लास में कोई स्टूडेंट गैर हाजिर रहा है, आप उसकी खैरियत पूछ लेते हैं, आप उसकी सबक में हेल्प कर देते हैं, कोई लेट आए हैं लोग उनको गाइड कर देना, उनको पिछले नोट्स दे देना, उनको तजवीज के रूल सिखा दे देना, उनका हौसला बढ़ा देना, है ना। बाज़ औक़ात बाज औकात लोगों को ऐसे मसाइल पेश आते हैं कि फिर शैतान उनको मायूस करना शुरू कर देता है और इंसान कहता है नहीं मैं नहीं नेकी ये कर सकता, मेरे लिए बहुत मुश्किल है। तो उसका हौसला बढ़ाना ये है नेकी, और नेकियों में सबसे से जाना, आप नहीं करेंगे अल्लाह किसी और को ये तौफीक दे देगा और आप पीछे रह जाएंगे, है ना। इसी तरह अपने गिलास का पानी दूसरे के गिलास में डाल देना, किसी को कुर्सी पेश कर देना, सीट दे देना, किसी को एक अच्छी बात बता देना, किसी को एक स्माइल दे देना, है ना। रमजान के बारे में किसी को उसकी फर्जियत का बता देना, रमजान की तैयारी कैसे करें, यहाँ रहते हुए बच्चों को पीयर प्रेशर से हम कैसे बचाएं, है ना। तो मुख्तलिफ चीजें हैं नेकी की, और बातों बातों में अपना जिंदगी का ये वतीरा तरीका बना लेना चाहिए, हैबिट बना लेनी चाहिए कि चलना है और नेकी का काम करना है बड़े रोब के साथ, यानी रोब से मुराद बड़े सलीके के साथ, ऐसे नहीं ढीले ढाले मरे हुए अंदाज में, क्योंकि अल्लाह के दीन का काम करने के लिए एक बड़ी शान एक वकार के साथ करना चाहिए और जान के साथ करना चाहिए। क्योंकि दुनिया जब लोग कमाते हैं ना तो बड़ी शान, सुबह सुबह वो एड़ी की टक टक की आवाज आती है, फजर के वक्त औरतें जा रही होती हैं और दुनिया कमाने के लिए औरतें भाग रही होती हैं और बड़ी जुर्रत के साथ जा रही होती हैं। तो दीन का काम करने के लिए मरे मरे के 9:30 भी निकलना मुश्किल हो जाए दीन सीखने के लिए, है ना। वो 7 o'clock ना दिन देखती हैं ना रात देखती हैं, ना सुबह देखती हैं ना शाम देखती हैं, कुछ भी नहीं देखती, और मर्दों की तरह वो लोग काम करते हैं। तो आपको तो घर की मलका बनाया गया, आप तो नाजुक आप जीने हैं, और उसके साथ साथ अपने हालात वसाइल के मुताबिक जो अल्लाह के दीन का काम करना है तो बड़े वकार के साथ बड़ी शान के साथ, लेकिन नेकियों में उसूल बना लें कि नेकियों में ना लेट नहीं होना। जिंदगी बहुत थोड़ी है, जो काम अभी कर सकती है ये ना सोचे कि शाम को करूंगी, कल कर लूंगी, परसों कर लूंगी, उसी वक्त सोचे कि मैं कर लूं, और हो सकता है उस आपके जरिए आप किसी को दावत ही देती हैं क्लास की, एज ए लिसनर लोग आ सकते हैं ना, और वो एडमिशन नहीं ले सकता और बस आके सुनेगा, वो एक बात पे भी अमल करता है, जैसे अभी रबीउल अव्वल का जो प्रोग्राम हुआ सीरत पे, और एक दो बहनें आई उन्होंने क्लास में दाखिला ले लिया, आपने कितने लोगों को दावत दी कि आप वो शख्स आया और वो वहीं का होके रह गया, और अब आप देखें जिसने दावत दी और उसने दाखिला ले लिया, रहती दुनिया तक वो जो नेकियां करेगा उसके नामा अमाल में भी लिखी जाएंगी, कितना भारी पल लड़ा है जो उसकी नेकियों का हो गया ना। इसी तरह और भी अपने हमसायों को बताने में, इयादत करने में, ताजियत करने में जो है, वयुसारिऊना फिल खैरात, तो अल्लाह ताला क्या तारीफ करते हैं कि वो जल्दी करते हैं, वो उसमें एक्टिव रहते हैं। फिर क्या फरमाया, वाउलाइका मिनस सालिहीन, के ये सवाले लोग हैं, ये हैं सवाले लोग, और आपको पता है ना जन्नत जिन लोगों को मिलेगी, जिन लोगों पर अल्लाह ने इनाम किया है उनमें सवाले लोग भी हैं जिनके अंदर ये औसाफ पाए जाएंगे। फिर अल्लाह ताला तसल्ली देते हैं, प्यार का अंदाज है, बहुत ही मोहब्बत भरा अंदाज है, वमा यफअलू मिन खैरिन फलन युकफरू, और जो भी ये नेकी करेंगे इसकी न कदरी न की जाएगी, यानी अल्लाह ताला तुम्हारी नेकियों को जो है वो कबूल करेंगे, जो भी भलाइयां करेंगे अल्लाह उसका इनकार तो नहीं करेंगे, क्यों, वल्लाहु अलीमुम बिल मुत्तकीन, अल्लाह परहेजगार लोगों को खूब जानता है। लोगों को तो सिर्फ जाहिर पता है, अल्लाह को बातिन पता है, लोगों को तो जलवतें नजर आती हैं, अल्लाह को तो खलवतों का हाल भी पता है, लोगों को दिन की उजाले के अमल नजर आते हैं, अल्लाह को तो रात की तारीकियों के अमल भी नजर आते हैं कि किसने रात की तारीकी में बैठकर आंसू बहाए, कौन मेरे आगे सजदा रेज हुआ, किसने अस्तगफार किया, कौन तन्हाई में जो है वो अल्लाह के आगे दामन फैलाता है और रोता है ना। तो अल्लाह ताला कहते हैं वल्लाहु अलीमुम बिल मुत्तकीन, मुझे खूब पता है कि तुम में से मुझसे डरने वाले कौन है। तो यहाँ पे तारीफ तो अहले किताब में से जो अच्छे लोग हैं उनकी हो रही है, जो मुसलमान हो गए और जो मुसलमान नहीं भी हुए लेकिन अपनी असल शरीयत पर जो कायम रहे, अल्लाह ताला कहते हैं कि मैं उनको खूब जानता हूँ। और उम्मत मुस्लिमा का बीच में जिक्र किया पहले, फिर उसके बाद ये औसाफ बताए कि अगर तुम फरीजा काम के दीन करना चाहते हो तो तुम्हें भी ये औसाफ तुम्हारे अंदर होने चाहिए। फिर फरमाया इन्नल्लज़ीन कफरू लन तुग़निया अन्हुम अम्वालुहुम वला औलादुहुम मिन अल्लाह शैआ, रहे वो लोग जिन्होंने कुफ्र किया तो अल्लाह के मुकाबले में उनको ना उनका माल कुछ काम देगा और ना औलाद, वो तो आग में जाने वाले हैं। वाउलाइका असहाबुन नार उन फीहा खालिदून, और वो आग में जाने वाले हैं और हमेशा आग में रहने वाले हैं। और आप देख लें, यहाँ पे माल और औलाद का जिक्र किया गया है ना, लोग इनकार कर देते हैं। उन्होंने भी इनकार किया कि माल और औलाद को अहमियत देने के लिए। और आज आप देखें कि आज उम्मत मुस्लिमा भी क्या करती है, हम क्या करते हैं, आप क्या करते हैं, या माल के पीछे लोग भाग रहे हैं या औलाद के लिए कि मेरी औलाद की ये काम है, उनकी ये मसरूफियत है ना। हर वक्त जो है हम इन दो कामों के पीछे भाग रहे होते हैं ना, सुबह से लेकर रात तक। तो यहाँ पे इस हकीकत से पर्दा उठाया जा रहा है कि कयामत के दिन जो है काफरों के पास भी ना उनके माल कुछ काम आएंगे और ना ही उनकी औलाद, और ना ही मुसलमानों के पास अगर यानी उनकी औलाद नेक नहीं है, और अगर उन्होंने अपनी औलाद की वजह से अपनी आखिरत को बर्बाद कर लिया, अल्लाह को नाराज कर लिया और फराइज की अदायगी ना की, है ना, फराइज की अदायगी की ही नहीं, तो फिर ना माल काम आएगा ना औलाद काम आएगी। तो आप सोचे तो सही कितना खसारे का सौदा होगा जो फिर किया है हमने, है ना, कि भागते रहे जिस चीज के लिए वो हमारे कुछ काम ही ना आए। हम तो कर चाहते हैं ना कि जो भी करें हमें उसका कुछ क्रेडिट मिलने चाहिए और कई ज्यादा मिलना चाहिए। तो अल्लाह ताला कहते हैं अल्लाह से, अल्लाह के मुकाबले में, अल्लाह के सामने ना माल कुछ काम देगा ना कुछ औलाद काम देगी। मिलेगा फिर वहां पे क्या होगी, क्या क्या वहां पे आग होगी, वहां तो जहन्नुम होगी, और वो होगी भी ऐसी कि हमेशा वो लोग जो है वो आग में रहेंगे। فرمایا مثل ما ينفقون في هذه الحياة الدنيا كمثل ريح فيها سر أصابت حرث قوم ظلموا أنفسهم فأهلكت। जो कुछ वो अपनी इस दुनिया की जिंदगी में खर्च कर रहे हैं उसकी मिसाल उस हवा की सी है जिसमें पाला हो यानी बहुत ज्यादा सर्दी हो, सिर्रुन, और वो उन लोगों की खेती पर चले जिन्होंने अपने ऊपर जुल्म किया है और उसे बर्बाद करके रख दे। तो यहाँ पर जो है अल्लाह ताला बता रहे हैं कि वो लोग जो के कुफ्र करते हैं, इनकार करते हैं, ईमान नहीं अल्लाह पर लाते, फिर उनकी मिसाल कैसी है, ऐसी जैसे कि इस दुनिया की जिंदगी में उन्होंने जो कुछ भी खर्च किया है और फिर उस पर एक ऐसी ठंडी हवा चले, सिर बहुत शदीद ठंडी हवा, के वो जो कुछ भी उन्होंने कमाया है उसको खत्म करके रख दे, उसे बर्बाद करके रख दे। तो यहाँ पे बताया जा रहा है कि वो लोग जो कुफ्र और शिर्क करते हैं उनके बजाहिर नेकी और दीनदारी के काम होते हैं लेकिन वो सब बर्बाद हो जाते हैं, क्योंकि कुफ्र और शिर्क जो है ना वो एक ठंडी आग है जो सारी मेहनत को राख का ढेर बनाकर रख देती है, सारी मेहनत को जो है वो जाया कर देती है। और इसके साथ जो है हमें क्या बात पता चलती है कि यानी आपने ऊपर भी पढ़ा है ना कि अल्लाह पर ईमान, आखरत पर ईमान, ये पढ़ा है ना आपने। तो जो लोग अल्लाह और आखरत पर ईमान नहीं लाते, इनकार करते हैं, यानी जो जिनके अंदर बुरे और साफ पाए जाते हैं, अब उनके अमल की मिसाल बताई जा रही है। उनके अमल की मिसाल ऐसी है क्योंकि जब अल्लाह पर ईमान नहीं, आखरत पर ईमान नहीं, तो उनके अमल तो सारे रियाकारी के हैं, उनके तो अमल दिखावे के हैं, और नतीजा क्या है कि उनके अमाल जो है, चूंकि बेशक वो नेक अमाल भी अगर करते हैं ना, बजाहिर तो लगता है कि फी हाज़िहिल हयात दुनिया, उन्होंने बड़ी मेहनत की है दुनिया की जिंदगी में, लेकिन ऐसा है कि कुफर की ठंडी हवा ने उसको तबाह बर्बाद करके रख दिया। अब आखिरत में उन्हें उसका कुछ भी अजर जो है वो मिलने वाला नहीं है। जैसे आप देखें कि एक खेती होती है बड़ी सरसब्ज होती है, हरी भरी होती है, और फिर क्या होता है कि सख्त जब ठंडी हवाएं चलती हैं तो उस खेती को जो है वो खत्म कर देती हैं। जब किसान अपनी खेती को देखता है बड़ा खुश हो रहा होता है, लेकिन क्या है कि वो ठंडी हवा ने उसको खत्म कर दिया। तो इसी तरह वो लोग जो बड़े जो है वो वेलफेयर के काम करते हैं, अच्छे काम करते हैं और उस पर रकम खर्च करते हैं, युनफिकूना, माल खर्च करते हैं, अपनी सलाहियतें खर्च करते हैं, अपने औकात खर्च करते हैं, तो दुनिया में कितनी शोहरत क्यों ना मिल जाए, कितनी वाहवाह क्यों ना हो जाए, कितना ही अखबार और टीवी में आ जाए, लेकिन आखरत में उनको कोई भी सिला मिलने वाला नहीं है। तो यहाँ हमें क्या चीजें पता चलती हैं, इस पूरे मिसाल का निचोड़ क्या है, जलम यानी वो असाबत हरसा कौमिन, एक ऐसी कौम पर ठंडी हवा चली है, जलमू अनफुसा, उन्होंने अपने ऊपर जुल्म किया, कुफर किया, शिर्क किया, ریاکاری کی، دکھاوا کیا، تو پھر اس نے کیا کیا، فاہلکت، کہ اس کو تباہ و برباد کر کے رکھ دیا۔ تو اس سے یہ بات بھی پتا چلتی ہے کہ جب بھی جو بھی نیکی کریں تو اس کی بنیادوں میں ایمان ہونا چاہیے، ورنہ بغیر ایمان کے نیکیاں اللہ کے ہاں قابل قبول نہیں ہیں۔ فما ظلمہم اللہ، اللہ نے تو ان پر ظلم نہیں کیا، اللہ تو زیادتیاں نہیں کرتا، ولیکن انفسہم یظلمون، در حقیقت یہ خود اپنے اوپر جو ہے وہ ظلم کر رہے ہیں۔ تو یعنی شرک کرنا اور ایمان نہ لانا اللہ کو سخت ناپسند ہے۔ اور آگے کی جو آیات ہیں اس میں پھر اللہ تعالیٰ جو ہے یہ رہنمائی کر رہے ہیں کہ جو غیر مسلم ہیں، جو اہل کتاب ہیں، جو یہودی ہیں، ان کے ساتھ دوستی سے منع کیا جا رہا ہے۔ اور پہلے بھی آپ اس طرح کا مضمون پڑھ چکی ہیں، اور اب پھر اللہ تعالیٰ جو ہے وہ متوجہ کر رہے ہیں کہ جو اہل کتاب ہیں ان کو تم اپنا دوست نہ بناؤ۔ مسلمانوں کو اہل کتاب سے ہوشیار رہنے کی ہدایت کی جا رہی ہے۔ اللہ تعالیٰ کیا کہتے ہیں، یا ایھا الذین آمنوا، اے لوگوں جو ایمان لائے ہو، لا تتخذوا بطانۃ من دونکم، کہ تم اپنی جماعت کے لوگوں کے سوا دوسروں کو اپنا جگری دوست، گہرا دوست نہ بناؤ۔ بیسٹ فرینڈ بنانا، اور ایسا فرینڈ کہ جس میں دل کی آپ ساری باتیں اس کو بتا دے، وہ ان کو نہ بناؤ۔ لا یلونکم خبالا، وہ تمہاری خرابی کے کسی موقع سے فائدہ اٹھانے سے نہیں چوکتے، یعنی جب بھی تمہیں نقصان پہنچنے کا کوئی بھی ایسا واقعہ آتا ہے یا موقع آتا ہے، وہ ضرور اس سے جو ہے وہ فائدہ اٹھاتے ہیں۔ تو چونکہ مدینہ میں جب مسلمان گئے ہجرت کر کے، تو وہاں کون لوگ تھے؟ اوس کے لوگ تھے، خزرج کے لوگ تھے، اور یہودی آباد تھے۔ اور اوس اور خزرج کے لوگوں کی مدینہ کے یہودیوں سے بڑی پرانی دوستی چلی آ رہی تھی، انفرادی طور پر بھی ان کی بڑی ان قبیلوں سے دوستی تھی، اور قبائلی حیثیت سے بھی بڑی دوستی تھی۔ ایک دوسرے کے ہمسائے تھے، ایک دوسرے کے حلیف تھے۔ اور اب کیا تھا کہ اوس اور خزرج کے قبیلے جب مسلمان ہوئے، اور لیکن ابھی تک ان کے یہودیوں کے ساتھ وہی پرانے تعلقات چلے آ رہے تھے، اسی طرح نبھاتے تھے جیسے کہ پہلے اپنے سابق یہودیوں کے ساتھ وہ وفاداری کا، محبت کا برتاؤ برتے تھے اور سلوک کرتے تھے، اب بھی ایسا ہی کرتے تھے۔ تو اب کیا تھا کہ اب چونکہ یہودی جو تھے انہوں نے، یا اہل کتاب نے وہاں پہ کیا کیا تھا، رسول اللہ سے اور آپ کے مشن سے دشمنی برتی، یعنی اللہ کے رسول کو قبول نہیں کیا، آپ کی کتاب کو اور آپ کی تعلیمات کو قبول نہیں کیا۔ ظاہری طور پر وہ ایسے تھے لیکن انہوں نے جو ہے وہ دین کو قبول ہی نہ کیا۔ تو اب کیا تھا کہ اب مسلمانوں کو بتایا جا رہا ہے کہ اب یہ تمہارے اپنے نہیں ہیں، تم ان سے محبت کی پینگیں بڑھاتے ہو لیکن وہ تم سے ذرا محبت نہیں کرتے۔ ان کو بتایا جا رہا ہے کہ جب بھی کوئی موقع آتا ہے تو یہ تمہیں نقصان پہنچانا چاہتے ہیں، اور کیسے نقصان پہنچائیں گے، کہ کیونکہ جب تمہارے اندر گھلے ملے رہیں گے، تمہارے اندر کے راز ان کو پتا چل جائیں گے، اور پھر جماعتی راز جب دشمنوں تک پہنچ جائیں تو کیا ہے کہ اس سے جو ہے وہ مسلمانوں کو نقصان پہنچا سکتے ہیں، اس سے مسلمانوں کو جو ہے وہ تکلیفیں پہنچا سکتے ہیں۔ اور جیسے کہ یہ بات پہلے بھی آپ کو بتائی تھی کہ اوس اور خزرج کے لوگوں کو یہودی لڑاتے رہتے تھے آپس میں، جب مسلمان آپس میں لڑیں گے تو دین کمزور ہوگا اور کفر جو ہے وہ مضبوط ہوگا۔ تو یہاں پر جو ہے یہ بات بتائی جا رہی ہے کہ آپ جو ہے ان کو گہرا دوست نہ بنائیں، کیونکہ وہ تمہاری خرابی کے کسی موقع سے فائدہ اٹھانے سے نہیں چوکتے، بچتے نہیں ہیں۔ ودو ما عنتم، تمہیں جس چیز سے نقصان پہنچتا ہے، تکلیف پہنچتی ہے، وہ ان کو پسند ہے، یہ خوش ہوتے ہیں کہ مسلمانوں کو کس چیز سے تکلیف پہنچی ہے۔ قد بدت البغضاء من افواہہم، ان کے دل کا بغض ان کے منہ سے نکلا پڑتا ہے۔ اچھا آپ دیکھیں کہ دل کے اندر جب نفرت ہوتا ہے، نفرت ہوتی ہے، کینہ اور کدورت ہوتا ہے، تو کیا ہوتا ہے کہ منہ پر آتا ہے نا۔ اب محبت ہوتی ہے تو دل سے محبت، دل میں محبت ہے تو زبان پر بھی محبت آتی چلی جاتی ہے۔ تو یہاں پر اللہ رب العزت جو ہیں یہ بات بتا رہے ہیں کہ ان کے دلوں کا حال کیا ہے، اور یہ بات بتا رہے ہیں کہ یہ تمہارے دراصل دشمن ہیں، کہ دلوں کے اندر اتنی دشمنی ہے کہ کسی قیمت پر اسلام اور مسلمانوں کو قبول کرنے کے لیے، ان کا ساتھ دینے کے لیے یہ تیار ہی نہیں ہیں۔ کھلم کھلا مسلمانوں کو جو ہے نا یہ نقصان پہنچانا چاہتے ہیں۔ پہلی بات تو یہ کہی نا کہ تمہیں جس چیز سے تکلیف پہنچے وہی ان کو اچھی لگتی ہے، تو اب یہ اندرونی طور پہ بھی ہو سکتا ہے، لیکن دوسری بات کیا ہے کہ ان کے دل کے اندر जो नफरत है, बुग़्द है, दुश्मनी है, वो इनके मुंह से निकला पड़ता है। वमा तुख्फी सुदूरहुम अकबर, जो इनके दिलों में छुपा हुआ है, जो इनके सीनों में छुपा हुआ है, वो इससे भी ज्यादा शदीद है। कद बैयन्ना लकुमुल आयाति इन कुंतुम ताकिलून, हमने तुम्हें साफ साफ हदायत दे दी हैं अगर तुम अकल जो है वो रखते हो। तो अब चूंकि ये मजमून बहुत अहम था कि इनके साथ गहरी दोस्ती न की जाए, और ये अहले किताब मुसलमानों के बारे में बड़े गलत किस्म के जज्बात रखते थे, तो मुसलमानों को बार बार मतवज्जो किया जा रहा है। और अल्लाह ताला कहते हैं कि गो के इनके मुंह से भी पता चलता है, ये इनकी दुश्मनी छुपाए नहीं छुपती कि मुंह से निकल आती है, लेकिन दिलों के अंदर इतना बुगद और दुश्मनी है, तो तुम इनसे बचो, कहीं ऐसा ना हो कि ये तुमको नुकसान पहुंचाएं। और आप देखें कि हमें इस सिलसिले में ये बात भी पता चलती है कि हजरत जो है वो उम्र फारूक रजी अल्लाह का जमाना था, और उस वक्त जो है वो आपको मशवरा दिया गया कि आप एक गैर मुस्लिम को सेक्रेटरी रख लें, कातिब रख लें, राइट, लिखने का काम ना। और तो हजरत उमर रजी अल्लाह ने इसको पसंद नहीं किया, और बल्कि कहते हैं कि ऐसा भी है कि हजरत अबू मूसा अशरी रजी अल्लाह ने एक गैर मुस्लिम को सेक्रेटरी रख लिया, और हजरत उमर रजी अल्लाह को ये बात पता चली तो आपने उन्हें सख्ती से डांटा और फरमाया कि तुम इन्हें अपने करीब ना करो जबकि अल्लाह ने उन्हें दूर कर दिया है, इनको इज्जत ना बख्शो जबकि अल्लाह ने उन्हें जलील किया है, और इन्हें अमीन अमीन और राजदार मत बनाओ जबकि अल्लाह ने उन्हें खाइन करार दिया है। तो इसी आयत से इस्तदलाल करते हुए हजरत उमर रजी अल्लाह ने फरमाया कि जो है वो मतलब सही नहीं है कि तुम रखो ना, कि अल्लाह ताला ने जब राजदार बनाने से मना किया तो जो तुम्हारे राज लिखे, ऑफिस का सेक्रेटरी जब लिखता है तो सारी बातें उसको पता होती है ना, तो इसे जो है मना कर दिया गया। और अब आप अगर अब आप देखें तो अब तो एक मुस्लिम स्टेट जो है उसका चीफ जज जो है वो भी एक गैर मुस्लिम, आप हाँ तो, हाँ तो, दास हाँ कुछ ऐसे ही नाम है, वो हिंदू था, हिंदू है, तो और वो मुस्लिम स्टेट जो कि ला इला इला के नाम पर ली गई है ना। तो सिर्फ उसी की बात नहीं है, और भी बहुत सी, यानी उस मुस्लिम स्टेट के जो इस्लामी कोर्ट होगी वो तो शरिया होनी चाहिए और उसके फैसले कुरान और हदीस के मुताबिक होंगे, और एक हिंदू को क्या पता कि शरीयत क्या है और दीन क्या है, है ना। तो इससे आप अंदाजा कर सकते हैं। और इससे एक बात और पता चलती है कि हम वैसे तो इनके साथ बहसियत इंसान के अच्छा मामला करेंगे, बदतमीजी या बद अखलाकी नहीं करेंगे, अच्छी डीलिंग करेंगे, लेकिन ये हमारे बेस्ट फ्रेंड या गहरे दोस्त नहीं हो सकते। और अपने बच्चों को भी ये बताना चाहिए, पीयर प्रेशर में हमारे बहुत से बच्चे जो हैं वो दोस्तियां करते हैं, और फिर जब उनके साथ मिलते जुलते हैं तो उनके यहाँ जो है वो औरत के लिहाज से भी पर्दे का वो तसव्वुर और मयार नहीं है, हया का वो तसव्वुर नहीं है, गर्लफ्रेंड बॉयफ्रेंड, फिर इसी तरह शराब है, फिर सूद है, यानी बहुत सी बातें इस्लाम के साथ जब मैच नहीं करती, जब बच्चे उनको करता देखते हैं तो बच्चे भी पीयर प्रेशर के तहत वो करने लगते हैं, कहते हैं फिर इसमें हर्ज क्या है, और वो हमारा बेस्ट फ्रेंड है, तो मतलब ऐसा नहीं किया जा सकता। फिर अल्लाह ताला ये क्या कहते हैं कि मैंने ये सारी बातें इसलिए बता दी हैं अगर तुम अकल रखते हो तो इनसे ताल्लुक बरतने में एहतियात करोगे। हा अंतुम उलाय तुहिब्बूनहुम वला युहिब्बूनकुम फतुमिनून बिल किताब कुल्लिह, अल्लाह ताला कहते हैं तुम इनसे मोहब्बत करते हो मगर वो तुमसे मोहब्बत नहीं करते, अगर उनको मोहब्बत होती तो क्या करते कि वो किताब पर ईमान लाते, लेकिन वो क्या कर, वो ईमान ही नहीं लाए। और मुसलमान क्या करते हैं, वो तो मिनून बिल किताब कुल्लिह, कि वो तमाम किताबों पर, तमाम कुतुब आसमानी पर ईमान लाते हैं। मुसलमान जो हैं तमाम रसूलों को मानते हैं, कुरान के साथ तौरात को भी मानते हैं, इंजील को भी मानते हैं, सबको मानते हैं, लेकिन वो नहीं मानते। वाइजा लकुकुम कालू आमन्ना, जब वो तुमसे मिलते हैं तो कहते हैं कि हमने तो तुम्हारे रसूल और तुम्हारी किताब को मान लिया है, हम तो ईमान लाए हैं। वाइजा खलऊ, और जब अकेले हो जाते हैं, अलहदा होते हैं, अद्दू अलैकुम अनामिला मिनल गैज, तो तुम्हारे खिलाफ इनके गुस्से का ये हाल होता है कि अपनी उंगलियां चबाने लगते हैं। ये एक मुहावरा है इंतहाई गुस्से की कैफियत को बताने के लिए, कि जब इंसान पर गुस्से की शिद्दत होती है, गैज और गजब की शिद्दत होती है, तो उस वक्त इंसान अपनी उंगलियों को काटने लगता है। परेशान होता है कि क्या करूं, ऐसे जोर जोर से मुठियां भींचना, मुठियां अपनी मुट्ठी को बंद करना और खोलना और कहना कि क्या करें कि किस तरह जो है वो उनको नुकसान पहुंचाया जाए, यानी गुस्से से दांत पीसना, उंगलियां चबाना, ये सारी उनकी कैफियत का जिक्र है। ये आयात बड़े जबरदस्त तरीके से उनकी किरदार कशी कर रही हैं कि उनके अंदर कितना शदीद गुस्सा है। अल्लाह रब्बुल इज्जत कहते हैं कुल मूतू बिगैज़िकुम, इनसे कह दो कि अपने गुस्से में जल मरो, इन्नल्लाह अलीमुम बिज़ातिस सुदूर, अल्लाह दिलों के छुपे हुए राज तक जानता है, अल्लाह को खूब पता है कि तुम्हारे दिलों के अंदर क्या है। इन तमसस्कुम हसनतुन तसूहुम, तुम्हारा भला होता है तो इनको बुरा लगता है, यानी मुसलमानों को कहीं फतह मिल जाए, कोई कामयाबी मिल जाए, कोई अच्छा काम हो जाए मुसलमानों का तो इनको बुरा लगता है। मुसलमान आपस में हंसी खुशी रहने लगे, मिलजुल कर मुत्तहिद होकर रहने लगे तो इनको बड़ा बुरा लगता है। वइन तुसिबकुम सैयतुन यफरहू बिहा, और जब तुम पर कोई मुसीबत आती है तो ये खुश होते हैं। और कल भी यही था और आज भी यही है। फिर फरमाया वइन तसबिरू वतत्तकू ला यदुर्रुकुम कैदुहुम शैया, और अगर तुम सबर करो और अल्लाह से डर कर काम करते रहो तो इनकी कोई तदबीर तुम्हारे खिलाफ जो है वो कामयाब नहीं हो सकती। इन्नल्लाह बिमा यामलूना मुहीत, जो कुछ ये कर रहे हैं अल्लाह उस पर हावी है। तो अब आप देखें कि यहाँ पे अल्लाह ताला जो है वो बता रहे हैं कि ये लोग जो हैं ये कैसे हैं, और एक तरफ उनसे दोस्ती करने से मना कर दिया अल्लाह ताला ने, और दूसरी तरफ ये भी बताया कि उनकी दुश्मनी का ये हाल है कि वो मुसलमानों की कामयाबी से ना खुश होते हैं और नाकामी से जो है वो खुश होते हैं। और अब जो है अहले किताब के मकरो फरेब, उनके कैद, उनसे बचने का तरीका और इलाज बताया गया। और इसी तरह ये मुनाफिकों की साजिशों से बचने का भी तरीका है, और उसके लिए अल्लाह ताला ने दो खास खूबियों का जिक्र किया है, एक है सबर और दूसरा है तकवा। तो अल्लाह ताला कहते हैं कि काफिर जो हैं उनकी साजिश क्या है कि वो मुसलमानों के अंदर फूट डालना चाहते हैं, उनको नुकसान पहुंचाना चाहते हैं, और फिर काफिर बज़ाहिर दुनिया उनके पास है, दौलत उनके पास है, साइंस है, टेक्नोलॉजी है, तरक्की है, तो मुसलमान भी ये समझते हैं कि हम जो जवाल पे जा रहे हैं हमारी कामयाबी का ये राज है कि हम भी डॉलर जमा करें, साइंस टेक्नोलॉजी में आगे बढ़ें। इसका ये मतलब नहीं है कि हम इसमें आगे ना बढ़ें, ये भी इसमें भी तरक्की करें, साइंस में टेक्नोलॉजी में, और पैसे भी कमाएं, लेकिन असल जो मालो दौलत है वो क्या है, वह इन तस्बिरू व तत्तकू, इसको हाईलाइट कर लें। ये कुल बातों का निचोड़ है कि जवाल का सबब यह है कि लोग दीन पर कायम नहीं रहे। अमन तो बिल्लाह सुम्मा इस्तकिम, सबर क्या था कि जिस दीन इस्लाम पर ईमान लाए थे फिर उस पर डट जाते, फिर उस पर जो है इस्तकामत दिखाते, है ना, दीन पर इस्तकामत। और दूसरी बात क्या थी कि तकवा जो है उसको इख्तियार करते, और ये मुसलमानों की कामयाबी की चाबी है, अल्लाह ताला की तरफ से ये कामयाबी की चाबी है कि लोग जो हैं वो सबर भी इख्तियार करें और उसके साथ साथ जो हैं वो मुत्तकी जो हैं वो बन जाएं। और आप देख लें कि सबर जो है कैसे होना चाहिए, पूरी जिंदगी सबर की जिंदगी है। मुसलमान जो हैं उनकी क्या जिम्मेदारी है कि पूरी जिंदगी जो है ना वो सबर करें, और ना सिर्फ ये कि गैर मुस्लिमों से जो मुसीबतें और तकलीफें उनको मिलें उस पर सबर करें, बल्कि क्या है कि आम जिंदगी में भी मुसलमानों के दरमियान भी, मुख्तलिफ रिश्तों के दरमियान भी जो तकलीफें मिलें उस पर सबर करना चाहिए। और हजरत साद रजी अल्लाह अनहु ने रसूल अल्लाह से पूछा, या रसूल अल्लाह सबसे ज्यादा सख्त आजमाइश किस शख्स की होती है? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अंबिया अलैहिस्सलाम की, फिर जो दीन इस्लाम में इनसे ज्यादा करीब हो, और फिर जो इससे करीब हो। आदमी की आजमाइश इसके दीन से होती है, दीन के एतबार से होती है, पर जो शख्स अपने दीन में पुख्ता होता है इसकी आजमाइश सख्त होती है, और जो दीन में कमजोर होता है इसकी आजमाइश हल्की होती है, और ये मजबूत दीन वाले की आजमाइश बराबर होती रहती है यहां तक कि वो जमीन में इस हाल में चलता है کہ اس پر گناہ کا کوئی اثر باقی نہیں رہتا، جس کو مشکات نے روایت کیا ہے. پھر آپ دیکھیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، جو شخص صبر کرنے کی کوشش کرے گا اللہ اس کو صبر بخشے گا، اور صبر سے زیادہ بہتر اور بہت سی بھلائیوں کو سمیٹنے والی بخشش اور کوئی نہیں. اور امام احمد بن حنبل رحمت اللہ علیہ کے بارے میں آتا ہے کہ مسئلہ خلق قرآن کے بارے میں، وہ ان کے درمیان میں اور وقت کے خلیفہ کے درمیان جب شدید اختلاف پیدا ہو گیا، تو مسلمانوں کے خلیفہ نے جو ہے وہ ان کو کوڑوں کی سزا دی. وہ کیا کہتے تھے کہ ایک فتنہ تھا کہ قرآن بھی مخلوق ہے، تو اس میں کہتے ہیں کہ ان کو جو سزا دی گئی وہ کوڑوں کی سزا تھی. امام احمد بن حنبل نے کہا کہ نہیں، اس وقت وہ امام احمد بن حنبل رحمۃ اللہ علیہ کا دور تھا، کہتے ہیں کہ ان کو جو سزا دی گئی، کتابوں میں یہ ذکر ملتا ہے کہ اگر ہاتھی کو بھی اتنے کوڑے مارے جاتے تو چیخ اٹھتا، لیکن انہوں نے بڑے صبر کے ساتھ یہ اذیتوں کو برداشت کیا، اور جو نیکی کا حکم دینا اور بدی سے منع کرنا اس سے نہ ہٹے، اپنے موقف پر ڈٹ گئے کہ یہی سچ بات ہے. اور آپ کو پتہ ہی ہے کہ جب ایوب کا دور تھا تو مولانا مودودی رحمۃ اللہ علیہ کو بھی سزائے پھانسی جو تھی وہ دی گئی، موت کی سزا دی گئی. کیا وجہ تھی؟ انہوں نے اس وقت پہلی دفعہ یہ بات ایک آرٹیکل لکھا تھا کہ قادیانی جو ہے نا یہ غیر مسلم ہے، تو اور یہ کہ ہماری لا میں یہ بات ہونی چاہیے کیونکہ وہ اللہ کے رسول کا انکار کرتے ہیں، وہ غیر مسلم ہیں. تو اس وقت تک باقاعدہ گورنمنٹ اس کو ایکسیپٹ نہیں کرتی تھی، عام لوگوں کو بھی اتنا شعور نہیں تھا. تو اس وقت جو ہے یہ کہا گیا کہ نہیں، انہوں نے غلط بات کہی ہے، اور بہت فتنہ اٹھا اور ان کو جو ہے سزائے موت جو تھی وہ دی گئی، اور لیکن یہ اپنے موقف پر ڈٹ گئے، اور ان کا یہ جملے ان کے ضرب المثل بن گئے. لوگوں نے ان سے آ کر ان کو سمجھایا کہ آپ جو ہے نا وہ معافی مانگ لیں، تو انہوں نے کہا کہ جو میں نے کہا ہے وہ ٹھیک کہا ہے، اور اگر جو ہے یہ ساری دنیا بھی چاہے نا کہ مجھے پھانسی کی سزا دے دے، اور اللہ نہ چاہے تو یہ مجھے سزا نہیں دے سکتے، اور اگر مجھے اللہ بچانا چاہے، اللہ مجھے بچانا چاہے، یہ الٹے بھی لٹک جائیں تو پھر جو ہے تب بھی مجھے کوئی نقصان نہیں پہنچا سکتے، اس طرح کے کچھ انہوں نے الفاظ کہے تھے. یعنی الٹے بھی لٹک جائیں تو مجھے یہ لٹکا نہیں سکتے، جب اللہ بچانا چاہے تو یہ مجھے جو ہے نا بچا نہیں سکتے. یعنی اللہ بچانا چاہ رہا ہے تو اب مجھے یہ نقصان نہیں پہنچا سکتے. اور پھر بہر الباد میں وہ سزا واپس لے لی گئی تھی. آپ کبھی پڑھیے گا وہ آرٹیکل. ہاں ہاں وہ جیل کے یہ اور بھی مختلف باتیں تھیں، اور جیل کے دوران انہوں نے یہ تفہیم القرآن لکھنی جو تھی وہ شروع کی تھی، کیونکہ جو کرنے والے لوگ ہوتے ہیں نا، میں نے آپ کو بتایا نا پانی بہتا رہتا ہے، وہ کبھی رکتا نہیں ہے. پہاڑ بھی راستے میں آئے نا راستہ چینج کر لیتا ہے، چشمے نکل آتے ہیں، پہاڑوں کو کاٹ دیتا ہے پانی کے تیز بہاؤ. یہی ایک دائی کا کردار ہوتا ہے. تو صبر کرنا کیوں ضروری ہے؟ کہ ہمارے پاس وقت بہت تھوڑا ہے اور راستہ بہت لمبا ہے، اور جو منزل ہے ہماری وہ بہت دور ہے، اور منزل جو رب کی رضا اور جنت کا راستہ جو ہے یہ مصیبتوں اور آزمائشوں سے ہو کر گزرتا ہے. اور ہماری کیا ذمہ داری بنتی ہے؟ کہ ہم وَإِن تَصْبِرُوا کہ ہم صبر کیا کریں. آپ دیکھیں کہ گھر کے اندر بھی آپ نے جو یہ کلاس شروع کی ہے، آپ کو مستقل صبر کی ضرورت ہے نا. لگتا ہے کہ بعض اوقات شاید ہوائیں اور دیواریں بھی ساتھ نہیں دے رہی ہے نا، ایسا محسوس ہوتا ہے نا کہ جیسے وہ کسی نے کہا کہ میں نے جب کلاس لینی شروع کی تو مہمان زیادہ آنے لگے، پہلے اتنے نہیں آتے تھے. یہ بات نہیں کہ مہمان نہ آئیں، لیکن ہوتا ہے نا کبھی ایک چیز، پڑھائی کا بچوں کا زور زیادہ ہو گیا، ہو سکتا ہے میاں کی جاب ٹف ہو گئی ہو، خدا نہ خواستہ گھر میں کوئی بیماری آ گئی، یعنی اور زیادہ آزمائش. آپ نیکی کی طرف بڑھے، آزمائش آپ پر اور تیزی سے آنے لگی. آپ فارغ تھے تو آپ یہ کام نہیں کرتے تھے، کوئی مسئلہ بھی نہیں تھا. جب آپ نے اس پر اپنا وقت دینا چاہا تو اب آپ کی صحت ساتھ نہیں دیتی، وقت ساتھ نہیں دیتا، بچے ساتھ نہیں دیتے، یا کوئی بھی مسائل دو کہ الحمدللہ ہمارے بچے، ہمارے شوہر ہمارا ساتھ دیتے ہیں، ہمارا حوصلہ بڑھاتے ہیں، اور جو ہے وہ صرف نظر کرتے ہیں بہت سی باتوں پہ، تو ہی تو یہ کام چل سکتا ہے نا. تو بلکہ ایک عورت کہہ رہی تھی کہ میرے شوہر جو ہے وہ یہ کہنے لگے کہ تم اب اس کو فوکس کرو، کلاس میں داخلہ لیا ہے تو سب چیزوں کو، ایکٹیویٹیز کو چھوڑ کر اس پر توجہ دو نا. اور آپ ہی کی کلاس کی وہ جو اسپینش جس کو آتی ہے وہ بتا رہی تھی کہ میرے شوہر کہنے لگے کہ کھانا اکٹھا 3 دن کا بنا لیا کرو تاکہ تم توجہ سے جو ہے نا وہ قرآن پڑھا کرو. اور کہتی ہے بہت خوش ہوتے ہیں کہ میں جو پڑھتی ہوں نا، اور حالانکہ اس کو اردو بھی زیادہ نہیں آتی، اور وہ जो है वो कहते हैं कि मैं तुम्हारी जो है ना मदद कर दूंगा। तो ये सब सबर के पहलू हैं कि आराम कम मिल रहा है तो सबर है ना, और चीजों में कम हम वक्त हमें देना पड़ रहा है यानी अपने जात के लिए तो सबर करना, हो सकता है इसकी वजह से बातें सुननी पड़ रही हैं तो सबर, और बहुत सी ऐसी गैर जरूरी चीजों को छोड़ना पड़ रहा है, दिल बहुत कर रहा है तो सबर। तो ये सबर की कहानी बड़ी तवील है कि हम सबर करें। और अगली चीज तकवा, और आप देख लें कि गैर मुस्लिमों से दोस्ती को दिल चाहे वो कितने ही अच्छे क्यों ना लगे तो सबर, और अल्लाह का डर। और जब दोस्ती होती है तो क्या होता है कि लड़की उनसे शादी करना चाहती है, लड़का उनसे शादी करना चाहता है, और घरों में मुसलमान लड़कियां जो बहुत नेक और मुत्तकी हैं उनके बालों में चांदी जो है झलकने लगती है, लेकिन उनको कोई मुसलमान अच्छे किरदार का लड़का नहीं मिलता। तो उनकी सफेद रंगतें, उनकी नीली आंखें, उनकी भूरी और ब्राउन आंखें कितनी ही अच्छी क्यों ना लगें, तो सब्र करना और अल्लाह से डरना क्या है कि ये अल्लाह को ज्यादा पसंद है और वो तुम्हें कोई भी नुकसान नहीं दे सकते। अल्लाह से डर कर काम करते रहना, जो कुछ तुम कर रहे हो अल्लाह, जो कुछ ये कर रहे हैं अल्लाह उस पर हावी है, यानी इनकी सब तदबीरें जो हैं अल्लाह उनको खत्म कर देने वाला है, अल्लाह ताला उनको जो है वो जाया कर देने वाला है। तो अल्लाह ताला हम सबको अमल की बेहतरीन तौफीक जो है वो अता करे। सुभानक अल्लाहुम्मा व बिहमदिका नशहदु अल्ला इलाहा इल्ला अंता।